नमस्कार, कार्यक्रम ज्ञान विज्ञानबाट नवीनतम ज्ञान विज्ञान र प्रविधि खोज अनुसन्धान र आविष्कार लगायतका फरक फरक विषय लिएर हामी साप्ताहिक रूपमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत उपस्थित हुने गर्दछौ। ज्ञान विज्ञानमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। यो कार्यक्रम मीडियम वेभका विभिन्न फ्रिक्वेन्सीहरू र एफएम 98.100 र 103 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। अनलाइन मार्फत www.onlineradionepal.gov.np का साथै www.radionepal.gov.np मा कार्यक्रम ज्ञान विज्ञान सुन्न सक्नुहुन्छ। आजको ज्ञान विज्ञान कार्यक्रममा दुई पाङ्रे र चार पाङ्रे यातायातका साधनसँग आधुनिक सूचना संचार प्रविधि जोड्दै टुटलको नामबाट सेवा दिइरहेको स्टार्टअप व्यवसायको बारेमा गरिएको कुराकानी र जलवायु सम्बन्धी एक सन्दर्भ सुन्न सक्नुहुनेछ। शहर बजार क्षेत्रमा बेला बेलामा लिफ्ट कल्चर अर्थात सवारी साधन भएकासँग सवारी साधन नहुने मानिसले आफ्नो गन्तव्यमा पुग्न माग्ने मदत सहयोग निकै चलन चल्तीमा रहेको पाइन्छ। यो परम्परालाई नजिकबाट नियालेका डोटीका एक युवा शिक्षित भट्टले व्यावसायिक रूप दिने अठोटका साथ पहिलो पटक आधुनिक प्रविधि जोड्दै टुटलको नामबाट यात्रु ओसार पसार गर्ने व्यवसाय गर्दै आउनु भएको छ। स्टार्टअप व्यवसायको रूपमा सञ्चालन भइरहेको टुटल के कस्तो र कुन तौर तरिकाबाट सेवा दिइरहेको छ त? अब यसै विषयमा टुटलका संस्थापकसँग टेलिफोन मार्फत गरिएको कुराकानी सुन्नुहोस् है त। टुटलका संस्थापक शिक्षित भट्टज्यूलाई हार्दिक स्वागत छ।
धन्यवाद हजुर।
नेपालमा मोटरसाइकलमा यात्रु ओसार्ने यो कल्चर अवधारणा जुन यहाँले टुटलको नामबाट गर्नु भएको छ, यसको सुरुवात कहिले र कसरी भयो?
यो आजभन्दा करिब 6 वर्ष अगाडि होइन 2016 सालमा हामीले जतिखेर यो नेपालमा एउटा ब्लकेट जस्तो थियो, भुइँचालो गएपछि मान्छेहरूले मोटरसाइकलमा सवारी साधन एकको पछाडि बसेर जाने एउटा क्रियाकलाप जस्तो काठमाडौँमा सुरु भइरहेको थियो। र त्यही समय त्यसपछि नै हामीले के सोच्यौँ त भन्दाखेरि काठमाडौँमा यति धेरै मोटरसाइकल छन् होइन, र तपाईँले मोटरसाइकलको पछाडिको सिट तपाईँले त्यो समयमा हेर्नुहुन्थ्यो भने चाहिँ 8-10 मध्ये 8 मोटरसाइकलको पछाडिको सिट खाली नै हुन्थ्यो होइन। तर यत्रो मान्छेहरूलाई शास्ति थियो एउटा ठाउँबाट अर्को ठाउँमा जानलाई, त्यो भएर हामीले के सोच्यौँ भन्दाखेरि तपाईँको यदि मोटरसाइकलको पछाडिको सिटलाई कुनै पनि व्यक्तिले यदि प्रयोगमा ल्यायो र त्यो ल्याए बापत उसले त्यसमा एउटा त कुनै व्यक्तिलाई एउटा ठाउँबाट अर्को ठाउँमा जानलाई छोडिदियो र दोस्रो त्यसबाट एउटा कुनै आमदानी पनि गर्न सक्यो, र यो सबै चिज चाहिँ प्रविधिको मार्फतबाट यदि गराउन र गर्न सकियो भने चाहिँ यसले एउटा समाजमा नयाँ उपयोगिता पनि ल्याउँछ र हजारौँ लाखौँ यसले रोजगारी पनि सृजना गर्छ र धेरै व्यक्तिलाई एउटा सुविधा सम्पन्न यातायातको सुविधा पनि यसले दिन्छ भन्ने अवधारणामा हामीले सुरु गर्यौँ आजभन्दा 6 वर्ष अगाडि।
हजुर, अब यहाँले जुन यसरी एउटा भनौँ न यात्रु ओसार्ने कल्चर सन् 2016 अर्थात 2072 सालतिर भूकम्प सँगसँगै नाकाबन्दीको कारणले जुन यो एउटा प्रयोग अभ्यास देख्नुभयो, यो कुरोबाट प्रेरित भएर जुन यहाँले टुटलको सुरुवात गर्नुभयो, यो टुटलको सेवा लिन चाहने उपभोक्ताले गर्नुपर्ने काम कुराहरू के छन् त प्रविधिगत रूपमा भन्नुपर्दा?
अब यसमा हाम्रो यदि कुनै व्यक्तिलाई चाहिँ हामीसँग आबद्ध भएर मोटरसाइकल छ या ट्याक्सी छ त्यसबाट हामीसँग जोडिन चाहन्छ भनेपछि हाम्रो प्ले स्टोर र एप स्टोरमा हाम्रो एपहरू छ होइन, त्यो एप डाउनलोड गरेर अफिसबाट फोन आउँछ, त्यसपछि रेजिस्ट्रेसन गर्नुपर्छ। तर होइन, मैले चाहिँ म सेवा दिन्न, सेवाग्राही सेवा लिने व्यक्ति हो भनेपछि हाम्रो प्ले स्टोर यो गुगल प्ले स्टोरमा गएर एप डाउनलोड गर्ने, त्यहाँ साधारण फोन नम्बर आफ्नो हालेर त्यो रेजिस्ट्रेसन हुन्छ र त्यो गर्ने बित्तिकै तपाईँले एप मार्फत नै कहाँबाट कहाँ जानुहुन्छ तपाईँले बुकिङ गर्नु मिल्छ। त्यो गरेको 5-7 मिनटमा नै तपाईँले लिन कि त मोटरसाइकल छान्नु भने मोटरसाइकल, गाडी छान्नु भने गाडी आउँछ, एकदमै सजिलो नै छ। त्यो समयमा सुरु गर्दाखेरि चाहिँ अब यो एकदमै नौलो थियो होइन, अब आजभन्दा 5-6 वर्ष अगाडि कुरो गर्दै थियो, मान्छेले त यसो हुन्छ भन्ने विश्वास पनि गर्थेन। तर अब चाहिँ यो व्यवहार मान्छेको दिन प्रतिदिन दिनचर्यामा भइसक्या भएर एप साप प्रयोग गर्ने पनि धेरै व्यक्ति भए भएर त्यति अप्ठ्यारो चाहिँ अहिले छैन।
त्यसो हो भने यो टुटलको यात्रु ओसार्ने सेवाहरू कहाँ कहाँ कुन कुन ठाउँमा कस्तो साधनहरूबाट भइराखेको छ?
अहिले हामी काठमाडौँभित्र मात्र छौँ, काठमाडौँ ललितपुर भक्तपुर र यसका वरिपरि रिङ रोडभन्दा बाहिर अहिले चाहिँ हामी भ्यालीभित्र मात्र केन्द्रित छौँ र हामी अहिले मोटरसाइकल र ट्याक्सीमा दुईटा सवारी साधनमा चाहिँ हामी यसलाई प्रयोगमा ल्याइरहेका छौँ।
हजुर, प्रयोगको कोणबाट भन्नुपर्दा यो कतिको लोकप्रिय पाउनुभयो, के भइरहेछ?
अब हेर्नुहोस् न, काठमाडौँमा तपाईँले अब आफै विचार गर्नुहोला होइन, काठमाडौँ जस्तो ठाउँमा जुन हिसाबको पब्लिक ट्रान्सपोर्टेसनमा यो सार्वजनिक सवारी साधनहरूको यस्तो भिडभाड छ, त्यसमाथि पनि ट्याक्सीहरू भनेको ठाउँमा नजानेरै अति नै महँगोले हुने हिसाबले चाहिँ हामीले जुन सेवा लिएर आयौँ त्यो चाहिँ अत्याधिक नै लोकप्रिय भयो, किनभने यसले मान्छेको दिन प्रतिदिनको दिनचर्यामा नै यसले सुविधा लिएर आइदियो कि। जस्तै तपाईँलाई कुनै यदि बानेश्वरबाट तपाईँलाई भनौँ न जाउलाखेल तपाईँलाई जानु थियो पहिला, या पब्लिक बस या ट्याक्सीमा जानुहुन्थ्यो भनेपछि त्यो समय तपाईँले यात्रा अफिस टाइमको बेलामा तपाईँले बिहानदेखि तपाईँले सुरु गर्नु भने एक डेढ घन्टा त्यो समय लाग्थ्यो। अब अहिले हाम्रो एप मार्फतबाट त्यही दूरी त्यही समयमा 20-25 मिनटमा पुरा हुन्छ होइन, मान्छेले त्यसबाट समय पनि धेरै जोगायो। दोस्रो यसको उपयोगिता हामीले कहाँनिर भेटायौँ भन्दाखेरि, यदि आफ्नै गाडी लिएर अफिस जाने व्यक्तिहरूलाई पनि दिन प्रतिदिन एउटाबाट अर्को ठाउँमा घुम्नु पऱ्यो भने तपाईँको गाडीलाई पार्किङ राख्नु पऱ्यो, पार्किङमा पैसा तिर्नु पऱ्यो, पार्किङमा कसले गाडी हान्देला भन्ने अर्को तनाव होइन, त्यसले गर्दा हामीले धेरै यसको प्रयोग चाहिँ आफ्नो गाडी लिएर मान्छे अफिस जान्छ र अफिसबाट मिटिङहरू जानलाई चाहिँ हाम्रो सेवाहरू प्रयोग गरेर गइरहेको पनि हामीले पाएका छौँ, त्यसले गर्दा यो एकदमै लोकप्रिय भएको छ।
हजुर भट्टजी, अब यसै क्रममा अर्को केही महत्त्वपूर्ण कुराहरू पनि पाटो पनि जोडौँ। सेवाग्राहीको लागि टुटल कतिको भरपर्दो, सुरक्षित अनि उत्तरदायी छ, के लाग्छ?
अब हामीले यो भनौँ न नेपालमा पहिलोचोटि सेवा सुचारु मात्र गरेनौँ कि, एउटा नयाँ उद्योग नै हामीले सृजना गरेको होइन, यो त नयाँ उद्योग भयो नि त, मान्छेहरूलाई अरूहरूलाई पनि यस्तै कामहरू गर्ने प्रेरणा भयो र अहिलेसम्म जुन हिसाबको लाखौँ व्यक्तिले यसलाई प्रयोग गर्छन् हाम्रो एप मार्फत या हाम्रो कुनै अरू कम्प्युटरको एप मार्फत जुन हिसाबले यो सेवा प्रयोगमा ल्याएको छ र जुन हिसाबले यसले हजारौँ लाखौँ व्यक्तिलाई रोजगारी सृजना गरेको छ, त्यसले गर्दाखेरि त्यो त यदि हामी उत्तरदायी नभएको भए सुरक्षित नभएको भए त त्यो सम्भव थिएन नि होइन। त्यसैले हाम्रो सेवा सुरक्षित पनि छ, किन भन्दाखेरि हामी को कहाँ गइरहेछ त्यसको सबै डिटेल हुन्छ, को चालकले त्यहाँ त्यो लगिरहेछ, कहाँ हुनुहुन्छदेखि लिएर सबै डिटेल्सहरू हामीसँग हुन्छ। त्यसबाहेक अरू अरू जस्तै जो हामीसँग आबद्ध हुने राइडरहरू हुन्छ उहाँहरूको ब्याकग्राउन्ड चेक र ट्रेनिङ तालिमहरू पनि भएको हुन्छ र त्यो हिसाबले हामी सुरक्षित छरितो र उत्तरदायी पनि छौँ।
हजुर, अब सवारी साधनमा घटना दुर्घटनाका कुराहरू पनि उत्तिकै हुने सम्भावना रहन्छ, यो पाटोमा चाहिँ तपाईँहरूको सोच अथवा तयारी, सुविधा, व्यवस्थापन के कसरी भइरहेछ?
अब हेर्नुहोस्, अब हामीले यो दुर्घटना भन्ने चिज त अब तपाईँको यदि मोटरसाइकल छ भनेपछि तपाईँ टोटलमा आबद्ध हुनुहोस् या नहुनुहोस् त्यो दुर्घटना हुने चान्स त्यति नै हुन्छ होइन, तर त्यसलाई चाहिँ हामी कसरी मिनिमाइज गर्ने र त्यो यदि भइहाल्यो कथम कदाचित भने त्यसलाई कसरी त्यो चिजलाई म्यानेज गर्ने भन्ने कुरामा चाहिँ सर्वप्रथम अब हाम्रो राइड सेफ्टीहरूको बारेमा तालिमहरू हुन्छ हाम्रो ड्राइभर राइडर्सहरूलाई, उहाँहरू अफिसमा हुन्छ, के गर्ने के नगर्ने कसरी आँक्ने त्यो तालिमहरू हुन्छ, त्यो त्यसमाथि पनि अब तपाईँको इन्सुरेन्सहरू हुन्छ र त्यही हिसाबले हामीले एउटा त उनीहरूलाई तालिम दिने, बिस्तारै चलाउन उहाँहरूलाई उत्प्रेरित गर्ने र अरू इन्सुरेन्सहरूको माध्यमबाट चाहिँ यसलाई म्यानेज गर्ने हामीले प्रयास गरिरहेको छौँ।
हजुर हजुर, मैले यो कुरो भन्न खोजेको किन पनि हो भने, अब पछिल्लो समयमा समाचार सूचनाहरू हामी पनि पढिरहेका हुन्छौँ, जस्तो यो राइड सेयरिङ व्यवसायीहरूले पछिल्लो दिनमा बिमा आदिका कुराहरू पनि व्यवस्थापन गर्दैछ, गरिसकेको छ भन्ने जस्ता कुरा सुनेर पनि मैले यहाँसँग यो जिज्ञासा राख्न खोजे।
हजुर हजुर, हो त्यो बिमाहरूको पनि अब तपाईँको किन भन्दाखेरि यो नयाँ किसिमको सेवा भएर बिमा कम्पनीहरू पनि यो सेवालाई चाहिँ बिमामा कसरी ल्याउन सकिन्छ भने नयाँ नयाँ अब एक किसिमका प्रडक्टहरू पनि आइरहेछन् र थर्ड पार्टी इन्सुरेन्सहरूको कुरा पनि हुन्छ र त्योभन्दा पनि महत्त्वपूर्ण चाहिँ यो नयाँ व्यवसाय भएको भएर यसबाट थुप्रै मोटरसाइकल धनीहरूले इन्कम र रोजगारी यसबाट सृजना गर्न सक्ने भएर उहाँहरूलाई नै तालिम दिएर भनौँ न मोटरसाइकल कसरी चलाउने, कसरी सुविधा र सेफ्टी कसरी पालना गर्ने भन्ने कुराहरूमा पनि हामीले प्रेरित उहाँहरूले गरिरहेका छौँ।
हजुर हजुर, अब भट्टजी, जस्तो यो खालको व्यवसायका लागि हाम्रो समाज नीति नियम अनुकूल प्रतिकूल के कस्तो छ, राज्यले के गर्दा राम्रो हुन्छ अथवा के कुरा कमजोरी पाउनु भएको छ यहाँहरूले?
अब हेर्नुहोस्, हामीले सुरु जतिखेर गऱ्यौँ त्यो समयमा त हामीले थुप्रै समस्याहरू भोग्यौँ, सुरु गरेकै बेलामा अब हाम्रो चालकहरू पक्राउमा परे, त्यसपछि कतिवटा मुद्दा मामिला पनि खिच्नु पर्यो देखि लिएर थुप्रै हामीले समस्याहरू भोग्यौँ। तर अब सरकारको तर्फबाट यो जुन नयाँ किसिमको व्यवसाय सञ्चालनमा आएको छ, अब यसलाई कसरी म्यानेज गर्ने, कसरी यसलाई रेगुलेट गर्ने, होइन कसरी यसलाई खोल्ने, त्यतातिर चाहिँ नीति नियमहरू बनाउन अझ आवश्यक छ जस्तो लाग्छ। नीति नियमहरू बनि नसकेको अवस्थामा चाहिँ अहिले कसैलाई पनि यसमा अपरेट गर्नलाई, यद्यपि अब यो चिजलाई हामीले अहिले यसमा नीति नियम भइसकेको पनि छैन, अभाव पनि छैन जस्तो पनि देखिन्छ, एउटा भनौँ न भोइड किसिमको सृजना भएको छ यो सारा यसमा। तर यसमा सरकारले अलिक प्रोएक्टिभ भएर यसमा नीतिहरू निर्माणहरू गर्नु गर्यो भने चाहिँ यो अझ हामीले सुविधा दिन अझ हामीलाई सजिलो हुन्थ्यो।
हजुर हजुर, अब जस्तो यहाँहरूले जसरी सञ्चालन गर्नुभएका यस्ता स्टार्टअप व्यवसाय अर्थात् बाइक गाडीबाट जुन राइड सेयरिङ यात्रु ओसार पसार गर्ने व्यवसायको बाहिरी कथा माने हाम्रो नेपालभन्दा बाहिरका कथाहरू इतिहासहरू कहाँ कस्तो छ, केही कुरा जानकारीमा राख्नु भएको छ यहाँले?
छ, अब यस्तो तपाईँको विदेशहरूमा अब अमेरिकाहरूतिर उबर भन्ने कम्पनी छ, लिफ्ट भन्ने कम्पनी, थुप्रै यस्तो कम्पनीहरू छ होइन। तर विदेशको परिवेश र नेपालको परिवेश धेरै भिन्न हुन्छ होइन, त्यहाँको समाज र त्यहाँको सामाजिक चिन्तन यहाँभन्दा अलि अगाडि भइसकेको हुन्छ। त्यहाँका अरू सुविधाहरू जस्तै त्यहाँको पेमेन्ट, क्रेडिट कार्ड, डिजिटल प्रविधिहरू सबैतिर भइसक्यो। तर हामीले हाम्रो समाजमा चाहिँ त्यही चिजलाई नयाँ तरिकाले हेर्नुपर्ने र नयाँ किसिमका इनोभेसन्सहरू चाहिँ हामीले सृजना गर्नुपर्ने हुन्छ। र संसार यो यहाँभन्दा बाहिर नभएको होइन, थुप्रै ठाउँमा छ, त्यो चलि पनि रहेछ।
हजुर हजुर, अब अन्त्यमा जाँदा जाँदै तपाईँहरूले जस्तो जुन सुरुवात गर्नु भएको छ एउटा स्टार्टअप व्यवसाय, समग्र व्यावसायिक क्षेत्रमा व्यावसायिक पाटोमा यस्ता व्यवसायको महत्व के कति छ, कसरी दर्शाउन सकिन्छ, यहाँको अनुभव राखिदिनुहोस् न।
हेर्नुहोस्, यो स्टार्टअपहरूमा कस्तो हुन्छ भन्दाखेरि कुनै पनि उद्यमीले चाहिँ हाम्रा समाजमा भएका कस्ता समस्याहरू छन् त्यहाँबाट हामीले सुरु गर्नुपर्ने हुन्छ होइन। यसबाट कति पैसा कमाइएला र यसबाट कति नाफामूलक व्यवसाय गर्छु भन्दा पनि हाम्रा समाजमा कस्ता कस्ता समस्याहरूलाई हामीले एउटा नयाँ सोच, नयाँ चिन्तन र नयाँ प्रविधि मार्फत हामीले कसरी सल्भ गर्न सक्छौँ, सबभन्दा प्रथम कुरा सोच्नुपर्ने त्यही हो। यी समस्याहरू हेर्दाखेरि हामीले चाहिँ यातायातमा समस्या देख्यौँ, कुनै उद्यमीले तपाईँको एग्रिकल्चरमा देख्ला होइन, कसैले मान्छेको अरू रोजगारी सम्बन्धी उसमा समस्याहरू देख्ला, कसैले मान्छेको रोगहरूसँग जुन भनौँ न रोगहरूसँग लड्ने उसमा देख्ला। त्यसैले थुप्रै उद्यमीहरूले चाहिँ समाजमा के कस्ता समस्याहरू छन् त्यसलाई हेरेर त्यो समस्याहरूलाई समाधान गर्नेतिरबाट सोच अगाडि बढायो भनेपछि चाहिँ र लामो समयसम्म आफूले अन्वेषण, रिसर्च र त्यसलाई एउटा इनोभेटिभ तरिकाले सल्भ गर्ने सोच्नुभयो भनेपछि चाहिँ स्टार्टअप्सहरू अगाडि बढ्न सक्छ जस्तो लाग्छ मलाई।
हस् हस्, राइड सेयरिङ व्यवसाय टुटलका संस्थापक शिक्षित भट्टज्यूलाई रेडियो नेपालको ज्ञान विज्ञान कार्यक्रममा टुटलको बारेमा महत्वपूर्ण जानकारी राखिदिनु भयो, यसका लागि यहाँ प्रति आभार व्यक्त गर्छु र धन्यवाद दिन्छु।
धन्यवाद।
अब प्रस्तुत छ जलवायु परिवर्तन सम्बन्धी एक सामग्री, जलवायु परिवर्तनको कृषिमा बढ्दो असर र समाधानका उपायहरू। यो आलेख तयार पार्नुभएको छ बबी बस्नेतले। जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रममा वृद्धि भएको र वर्षाको स्वरूपमा परिवर्तन भएको छ। यी दुई कारणले विभिन्न असर तथा प्रभाव परेको देखिन्छ। यसबाट बोट बिरूवा र बाली नालीको जीवन चक्र छोटो भएको पाइन्छ। तापक्रम बढ्ने दर तराईमा भन्दा पहाड़मा उच्च छ। उष्ण क्षेत्रमा हुने बोट बिरूवा समशीतोष्ण हुँदै उपोष्ण क्षेत्रतर्फ फैलिन थालेको छन्। मनसून ढिलो हुनुका साथै वर्षाको तीव्रता बढ़ेको छ। सुक्खा समय लामो हुने गरेको छ। मौसमका तत्वहरू तापक्रम, वर्षा, हावाले अनियमित र अस्थिर स्वरूप देखाउने गरेको छ। तराईमा अत्यधिक गर्मी बढ़ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढ़ेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तीव्रता उन्मुख छ। यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै, नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुन गई व्यापक बसाइसराई देखा पर्ने निश्चित छ। पहाड़ी भागमा व्यापक बाढ़ी पहिरो जानका साथै ससाना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ। हिउँ पग्लने दर बढ्नुका साथै हिमरेखा माथि सरेको छ र समुद्रको सतह बढ़ेको छ। त्यस्ता असरले गर्दा खाद्यान्न उत्पादन घट्न गएको देखिएको छ। अनावृष्टि र अतिवृष्टिका कारण बाढ़ी पहिरो गई खेतीयोग्य जमीनको विनाश हुन गएको छ भने सिंचाई प्रणालीमा नकारात्मक असर परेको छ र पर्न सक्ने देखिएको छ। यस्ता घटनाको प्रत्यक्ष प्रभाव कृषि क्षेत्र र कृषकमा पर्न जान्छ। जलवायु परिवर्तनले कृषि प्रणालीमा व्यापक हेरफेर भइरहेको छ। नेपालका कृषि वैज्ञानिकका अनुसार 40 र 50 वर्ष अघिको र अहिलेको याममा केही विचलन आएको देखिएको छ। अहिले केही छिटो आलु रोप्ने समय आइसकेको छ। आलु बालीमा मात्र नभई यो समस्या धान, मकै, गहुँ लगायतमा पनि देखिसकिएको छ। सुक्खा मौसम लम्बिएको, असिना पानी र वर्षा अनियमित हुने गरेको, तुसारो हिउँ ढिलो गरी पर्ने गरेको उनी ले बताएका छन्। आलुमा दाना लाग्ने बेला तापक्रम बढ़ी हुन गएमा दाना ससाना हुने या नलाग्ने हुन्छ। अत्यधिक तातो तथा सुक्खाका कारण आलुमा खोक्रोपना देखिने एलोहाट भन्ने रोग लाग्दछ। यसले आलुको स्वरूप बिगार्दछ। त्यसरी नै उच्च तापक्रममा फलेका आलुका दानाहरू कुहिएर खेर जाने, विभिन्न रोग व्याधि लाग्ने हुन्छ। यस अवस्थामा भाइरसको प्रकोप पनि बढ़ी हुन्छ। फलस्वरूप लाइकिरा र सेता झिङ्गाहरू वृद्धि हुन्छन्। ब्राउन रट, रिङ रट, इरिबियन जस्ता रोगका जीवाणुको वृद्धि हुन्छ। यसै गरी जरामा गाँठा बनाउने जुका जस्तो निमाटोड देखा पर्दछ। यसै गरी गोलभेडालाई पनि जलवायु परिवर्तनले निकै नै प्रभाव पारेको छ। कृषि क्षेत्र नै जोखिममा परेको छ। बालीको असफलता र उत्पादनमा हेरफेर, बाली नाली छिटो पाक्ने तर कम पौष्टिक तत्व भएको हुने, बाली लगाउने तरिकाको व्यवस्थापनमा परिवर्तन, भू उत्पादकत्वमा ह्रास, सिंचाईको लागि पानीको आवश्यकता तथा सिंचाई खर्चमा वृद्धि, पूर्ववत कृषि तरिकामा परिवर्तन, वस्तु बाहुला आवश्यक पर्ने पानीको मागमा वृद्धि र रोग किराको बढ़दो प्रकोप कृषिमा जोखिम हुन्। वातावरणीय परिवर्तनबाट कृषि क्षेत्रमा निकै असर पुर्याएको देखिन्छ। जस्तो वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा धेरै भएमा गहुँ, भटमास जस्ता बाली नालीको उत्पादनमा 30% उत्पादकत्व बढ़छ, तर धेरै गर्मी या अधिक वर्षा भएमा बाली नालीको उत्पादनमा ह्रास आउँछ। बढ़ी गर्मीमा बाँझोपन बढ़ने, रोगको प्रकोप हुने र पशुहरूका दूध उत्पादनमा कमी आउँछ। त्यसरी नै जलवायु परिवर्तनले माछाको वासस्थानमा कार्बनको मात्रा र अम्लेपना बढ्न गई प्रजनन क्रियामा सुस्तता देखिन्छ। कृषि पेसालाई दिगो बनाउन पनि उत्तिकै जरूरी छ। नेपालमा नीतिगत रूपमा केही काम भएका छन्। जलवायु परिवर्तन नीति 2067, राष्ट्रिय अनुकूलन कार्यक्रम, स्थानीय अनुकूलन योजना बनेका छन्। कृषिमा तत्कालीन र दीर्घकालीन जलवायु अनुकूलन योजना बनाई कार्यान्वयनमा ल्याउन ढिला गर्नु हुँदैन। संकटासन्न अवस्थामा परेका परिवारहरू पहिचान गरी उनीहरूको जीविकोपार्जनको वैकल्पिक उपाय अवलम्बन गर्न सहयोग गर्नुपर्दछ। कृषिमा जलवायु मैत्री प्रविधिको छनौट र विस्तार गर्नुपर्दछ। पानीका स्रोतहरूको पहिचान गर्ने, संरक्षण गर्ने, संकलन गर्ने र कृषिमा पानीको प्रभावकारी प्रयोग गर्न सक्नुपर्छ। बाली छनौटमा विशेष ध्यान दिई उपयुक्त ठाउँलाई उपयुक्त बाली छनौट गर्नुपर्दछ। चरम मौसमी घटनाहरूसँग जुझ्न सक्ने गरी आपतकालीन योजनाहरू निर्माण गर्ने र स्रोत तथा साधनयुक्त बनाउन सक्नुपर्दछ। सुक्खा खडेरी तथा अधिक वर्षा सहन सक्ने बालीका जातहरूको अनुसन्धान र विकास गरी प्रयोगमा ल्याउनु पर्दछ। खेतीयोग्य जमीनको प्रयोग र व्यवस्थापन नयाँ ढंगले गर्ने र बाली विविधीकरणमा ध्यान दिन जरूरी छ। माटोको गुणस्तर सुधार गर्न र कार्बनको मात्रा वृद्धि गर्न माटोमा प्राङ्गारिक पदार्थको मात्रा वृद्धि गर्नुपर्दछ। पशुपक्षीमा बक्सी सुधारका साथै जलवायु मैत्री वासस्थान, आहार तथा स्वास्थ्यका कार्यक्रमहरू बनाई पशुको उत्पादकत्व वृद्धि गर्न सक्नुपर्दछ। मौसम पूर्वानुमानलाई प्रविधियुक्त बनाई सर्वसाधारणको पहुँचसम्म पुर्याउने र चरम मौसमी घटनाबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्न सक्नुपर्दछ। आजलाई जलवायु परिवर्तन सम्बन्धी सामग्री यति नै।
आजलाई कार्यक्रम ज्ञान विज्ञान यति नै। कार्यक्रम ज्ञान विज्ञान तपाईलाई कस्तो लाग्यो? आफ्नो राय, सुझाव वा प्रतिक्रिया पठाउने इमेल ठेगाना हो radionepalprogram@gmail.com। हवस् त, अर्को साता फेरि रोचक र ज्ञानवर्धक सामग्रीका साथ उपस्थित हुने नै छौ। कार्यक्रम ज्ञान विज्ञानबाट प्राविधिक मित्र मोहन काफले, सहकर्मी गोकर्ण रेग्मीसँगै टेक बहादुर अयर बिदा हुन्छौ। नमस्ते।